हुन्छ सबैजनालाई यीशु ख्रीष्टको नाममा जय मसीह। र म तपाईँहरू सम्पूर्णलाई अनि आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि आजको वचन हामी सुरु गर्न जाँदैछौँ। अनि आज चाहिँ हामी एउटा महत्त्वपूर्ण विषयमध्येको एक प्रार्थनाको विषयमा हामी अध्ययन गर्न जाँदैछौँ। अनि आज चाहिँ हामी विशेष गरी प्रार्थना कसरी गर्ने त भन्ने विषयलाई अलिक जोड दिएर हामी आजको वचन सुन्नेछौँ, आजको अध्ययन हामी गर्नेछौँ। अब प्रार्थना चाहिँ यस्तो कुरा हो जुन हामी हरेक क्रिस्चियनहरूले चाहिँ हामी गर्ने गर्दछौँ है। क्रिस्चियनहरू मात्र नभएर विभिन्न अरू धर्मावलम्बीहरूले पनि प्रार्थना गर्ने गर्दछन्। अझ विशेष गरी क्रिस्चियनमा चाहिँ अब यो एकदमै प्रिय रहेको एउटा विषय हो है। अनि त्यसपछि अनि त्यो मात्र नभइकन तर प्रार्थना चाहिँ कस्तो पनि हो त भन्दाखेरि नबुझिएको के एकदमै प्रिय रहेको त हो तर प्रष्ट रूपमा नबुझिएको विषय पनि हो है। आज यसै विषयलाई हामी अध्ययन गर्न जाँदैछौँ। अब प्रार्थना कसरी गर्ने त होइन, बाइबलले हामीलाई के बताउँदछ त कसरी गर्ने भनेर भन्ने कुरा नै आज हामी हेर्न जाँदैछौँ। अब हेर्नुहोस् है, प्रार्थना त अब सबैजनाले गर्दछन् होइन, प्रार्थना 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 भनेर। अनि यसै कारणले गर्दाखेरि चाहिँ हामी क्रिस्चियन माझ चाहिँ एकदमै ज्यादा महत्त्वपूर्ण दिएको कारणले गर्दाखेरि चाहिँ प्रार्थनाहरू चाहिँ यसरी विभिन्न गरिन्छ के। प्रार्थना सभाहरू हुन्छन्, उपवास प्रार्थनाहरू हुन्छन्, रात्रि सेवा प्रार्थनाहरू हुन्छन्, साङ्गले प्रार्थनाहरू आदि इत्यादि, यसरी धेरै प्रार्थनाहरू चाहिँ हुँदछ होइन। अब यो प्रार्थना चाहिँ के हो त भन्दाखेरि हामी साधारणतया हामीले हेर्दछौँ भने यो चाहिँ है व्यक्तिगत तवरमा परमेश्वरसित बातचित गरिने एउटा है कुरा हो। अनि परमेश्वरले परमेश्वरलाई महिमा आदर प्रशंसा होइन दिने कुरा हो, र परमेश्वरसँग चाहिँ कुरा गर्ने, र यो चाहिँ असल सौभाग्य हो क्या परमेश्वरले दिनुभएको। अब यो त हो, त्यसो हो भने प्रार्थनालाई चाहिँ अब हामीले कसरी गर्नुपर्दछ त भन्ने प्रश्न आउँदछ हामीलाई। अनि यो प्रश्नको उत्तर हामी हेर्नेछौँ है त। अब बाइबलमा हामीले हेर्दछौँ अनि धेरै प्रार्थनालाई चाहिँ महत्त्व पनि दिएको हामी पाउँदछौँ। किङ जेम्स बाइबलमा हामीले हेर्दछौँ भने 547 पटक चाहिँ यो प्रार्थना भन्ने शब्द आएको छ होइन, प्रार्थना प्रार्थना गर्ने कुरा आएको छ क्या यो सन्दर्भमा चाहिँ यति धेरै पटक आएको छ। अब यति धेरै पटक आएको छ भने प्रार्थना कसरी गर्ने त भन्ने प्रश्न हुँदछ नि त होइन। त्यही प्रश्न चाहिँ नि चेलाहरूलाई पनि आएको थियो कि, अनि त्यही प्रश्नको उत्तरमा चाहिँ नि यीशु ख्रीष्टले चाहिँ हामीलाई प्रार्थना गर्न पनि सिकाउनु भएको छ। अब त्यो प्रश्न पहिला हामी हेर्नेछौँ कहिले त कुन घटनामा, त्यो कुरा हामी हेर्नेछौँ जुन हामी लुका 11:1 हामी पाउँदछौँ। हाम्रो विनोद ब्रदरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु, लुका 11:1।
अनि यस्तो भयो, कुनै एउटा ठाउँमा उहाँले प्रार्थना गरिरहनु भएको थियो। उहाँले बन्द गर्नु भएपछि उहाँका चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, हे प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्नाले पनि आफ्ना चेलाहरूलाई सिकाए। आमेन।
हेर्नुहोस् त, यहाँ एउटा चेलाले चाहिँ के भने त भन्दा, हे प्रभु हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् भनेर चाहिँ भने। अनि अब त्यस पश्चात चाहिँ के गर्नुभयो त भन्दा, यसुले चाहिँ अब कसरी प्रार्थना गर्ने त भन्ने विषयमा चाहिँ हामीलाई एउटा खाका उहाँले हामीलाई दिनुभएको छ, एउटा है कसरी गर्ने त स्याम्पल, जुन कुरा हामी मत्ती 6 अध्यायमा हामी पाउँदछौँ है। कृपया मत्ती 6 अध्याय पल्टाइदिनु हुन म अनुरोध गर्न चाहन्छु। आज चाहिँ मत्ती 6 अध्यायमा यसुले गर्नुभएको प्रार्थना, सिकाउनु भएको प्रार्थनालाई एकदमै हेर्नेछौँ है त। मत्ती 6 अनि उहाँले के गर्नुभयो त, 6:9 चाहिँ हेर्नुहोस् त, त्यहाँनिर यसकारण तिमीहरूले यस प्रकारले प्रार्थना गर भनेर चाहिँ उहाँले भन्नुभयो है, यीशु ख्रीष्टले भन्नुभयो। अब कसरी प्रार्थना गर्ने भनेर सिकाउँदाखेरि उहाँले प्रत्युत्तर दिनुभयो यसरी। अब हेर्नु है त, अब मत्ती 6:9 को पद पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु हाम्रो श्रेष्ठ नेतालाई, बाइबलैबाट पढिदिनुहोस् है मत्ती 6:9।
यस कारण तिमीहरूले यस प्रकारले प्रार्थना गर, हे स्वर्गमा हुनुहुने हाम्रा पिता, तपाईँको नाम पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैं पृथ्वीमा पनि पूरा होस्। आज हामीलाई हाम्रो
हजुर,
दिनहुँको रोटिन
नौ
ब्रेकमा
पद मात्रै जस्तो नि त, नौ पद मात्रै।
नौ पद मात्र।
हजुर
हे स्वर्गमा हुनुहुने हाम्रा पिता, तपाईँको नाम पवित्र गरियोस्।
हुन्छ, धन्यवाद। अब यहाँ हेर्नुहोस् है त, अब यीशु ख्रिस्टले कसरी प्रार्थना गर्ने त भन्ने कुरामा चाहिँ उहाँले यो भन्नुभएको होइन। अब यहाँ त उहाँले सिकाउनु भएको छ होइन, यहाँबाट स्वर्गमा बस्नुहुने पिता भनेर 13 पदसम्म हामी पाउँदछौँ। अब उहाँले सिकाउनु त भयो कि हामीले साँच्चै यही प्रार्थना हामी, हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाम पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा चाहिँ होइन पृथ्वीमा पनि पुरा होस्, हामीलाई हाम्रो दिन दिनको भोजन दिनुहोस् भन्दै हामी हरेक समय यही मात्र प्रार्थना हामी गर्छौँ त, यही कुरा मात्रै भनेर हामी प्रार्थना गर्छौँ। यही जति यहाँ उहाँले सिकाउनु भएको छ यही कुरालाई मात्रै हामी है यही नै बोलेर यही नै कुरा भनेर हामी प्रार्थना गर्छौँ। विनोद ब्रदर सिस्टर नेता
गर्दैन।
गर्दैनौँ होइन, हामी गर्दैनौँ नि त होइन, अन्य केही कुराहरू पनि हामी जोड्छौँ भन्छौँ। यो चाहिँ के हो त भन्दाखेरि, हो उहाँले गर्न सिकाउनु भएको एउटा स्याम्पल मात्र हो कि है, एउटा स्याम्पल हो कि, यसै कारणले गर्दा यही रटेर हामी हरेक दिन यही भनेर हामी प्रार्थना गर्दैनौँ। त्यसो भए यो स्याम्पलमा है, यो खाकामा उहाँले चाहिँ प्रार्थना कसरी गर्नुपर्छ त भन्ने कुरा चाहिँ सबै कुरा चाहिँ उहाँले यहाँ खोल्नु भएको छ कि, अब यो स्याम्पलमै छ, लुकेको कुराहरू छ, त्यही कुरा आज हामी हेर्न जाँदैछौँ। अब हेर्नुहोस् है त, सबैभन्दा पहिले उहाँले के भन्नुभयो त भन्दाखेरि, हे स्वर्गमा हुनुहुने हाम्रा पिता होइन भनेर चाहिँ उहाँले भन्नुभयो होइन, र तपाईँको नाम पवित्र गरियोस् भनेर भन्नुभयो। अब हेर्नुहोस् है त, यो भन्नुको अर्थ चाहिँ के हो त भन्दाखेरि, सबैभन्दा प्रार्थनामा एकदमै सुरुमा चाहिँ हामीले हाम्रो स्वर्गीय पिता लाई चाहिँ सम्बोधन गर्नुपर्ने हुँदछ। बुझ्दै हुनुहुन्छ, सबैभन्दा पहिले कसलाई प्रार्थना गर्दै गर्दा कसलाई सम्बोधन गर्ने रहेछ त भन्दा, हाम्रो पिता, स्वर्गीय पितालाई है, स्वर्गीय पितालाई चाहिँ हामीले सम्बोधन गर्नुपर्ने हुँदछ। यसै कारणले गर्दा यीशु ख्रिस्ट स्वयंले पनि है योहन्ना 17:3 यो कुरा चाहिँ बोल्नु भएको छ। एकचोटि पढिदिनुहोस् त, योहन्ना 17:3।
अनि
अनि
तिनीहरूले तपाईँ
हजुर
एक मात्र सत्य परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। अनन्त जीवन यही हो।
यो अब योहन्ना 17 अध्यायमा हामीले हेर्दछौँ भने चाहिँ येशु ख्रिस्टले प्रार्थना गर्नुभएको होइन, अनि प्रार्थना गर्दै गर्नु हुँदाखेरि चाहिँ उहाँले चाहिँ के गर्नुभएको छ त भन्दा, सबैभन्दा पहिले सम्बोधन चाहिँ नि परमेश्वर पितालाई नै उहाँले गर्नुभएको छ है। यति मात्र नभइकन हामी कोरन्थी, पहिलो कोरन्थी 8:6 हामीले हेर्दछौँ भने चाहिँ त्यहाँनिर है प्रेरित पौलले चाहिँ नि परमेश्वर पितालाई चाहिँ नि है आदर पहिला परमेश्वर पितालाई सम्बोधन गरेको हामी पाउँदछौँ, पहिलो कोरन्थी 6:8। विनोद बदल
पहिलो कोरिन्थी 8:6 तर हाम्रा निम्ति चाहिँ एकमात्र परमेश्वर हुनुहुन्छ अर्थात् पिता, जसबाट सबै कुराहरू भएका छन् अनि हामी उहाँमा छौँ, अनि एकमात्र प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू भएका हुन् अनि हामी उहाँद्वारा नै हौँ। आमेन।
आमेन हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है, सबैभन्दा पहिले सम्बोधन चाहिँ कसलाई गर्नुपर्ने रहेछ त हामीले भन्दा, परमेश्वर पितालाई है। अनि अब हेर्नुहोस् है त, यति कुरा अब हामीले चाल पाइसकेपछि चाहिँ है, धेरै क्रिस्चियनहरू माझमा है, अघि मैले भने नि त प्रार्थना त अब सबैले गर्दछन्, धेरै नै चर्चित विषय हो, तर त्यो भए तापनि प्रार्थना चाहिँ गन्जागोल नबुझिएको हो भन्ने कुरा मैले अघि नै भनिसकेँ। अब हेर्नुहोस् त, यहाँनिर सबैभन्दा पहिले हामीले सम्बोधन गर्नुपर्ने त परमेश्वर पितालाई रहेछ होइन, तर यो महान सत्य चाहिँ के भएको छ त भन्दाखेरि, यो महान सत्य चाहिँ गुमिएको हामी देख्न सक्दछौँ क्या क्रिस्चियनहरू माझमा। किन त भन्दाखेरि, सबैभन्दा पहिले सम्बोधन कसलाई गरिन्छ त भन्दाखेरि, यीशुलाई गरिन्छ र यीशु नै पिता हुनुहुन्छ होइन भनेर चाहिँ के गरिन्छ त अन्त, यीशुलाई प्रार्थना गरेर यीशुमै आमेन भनेर भन्ने गरिन्छ। बुझ्दै हुनुहुन्छ, तर हामीले गएको हप्ताहरूमा हामीले हेरिसकेका छौँ यिसुको बारेमा, होइन, परमेश्वर पिता यिसु ख्रिस्ट फरक फरक व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा हामीले अध्ययन गरिसकेका छौँ, भन्नुहोस् है त। त्यसो भए सबैभन्दा पहिले हामीले परमेश्वर पितालाई नै हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। अब हेर्नुहोस् है, अब यो चाहिँ के हो त भन्दाखेरि नि, परमेश्वर पितालाई चिनेर उहाँलाई सम्बोधन गर्नु चाहिँ यो चाहिँ के हो त भन्दा हाम्रो चाहिँ ठुलो सौभाग्य हो, जुन कुरा यहुदीहरूलाई, होइन, चाहिँ यो सौभाग्य दिएको थिएन। अब उहाँलाई पिता भन्न पाउनु भनेको चाहिँ के हो त भन्दा पुत्र, पुत्रको चाहिँ पुत्र हुने अधिकार पाउनु हो नि त, होइन। यो चाहिँ कसरी पायो त हामीले भन्दा यीशु ख्रिस्टलाई विश्वास गरेर, जुन कुरा हामी योहन्ना 1:12 हामी पाउँदछौँ, जतिले उहाँलाई चाहिँ ग्रहण गरे परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। योहन्ना 1:3 हामीले हेर्दछौँ भने हामी चाहिँ परमेश्वरका सन्तान कहलिँदैछौँ भनेर यहाँ लेखिएको हामी पाउँदछौँ, है त। अब हामीले हेऱ्यौँ नि, होइन, सबैभन्दा पहिले चाहिँ सम्बोधन चाहिँ परमेश्वर पितालाई नै गरिनु पर्दछ। Efesios 3:14-15 पनि हामी त्यो कुरा पाउँदछौँ। र अघि नै मैले तपाईँहरूलाई बताइसकेको छु, योहन्ना 17 सबैभन्दा लामो यीशु ख्रिस्टले प्रार्थना गर्नुभएको छ योहन्नाको पुस्तकमा, है। त्यो समयमा प्रार्थना गर्नुभन्दा अगाडि, सबैभन्दा पहिले चाहिँ नि उहाँले चाहिँ के गर्नुभएको छ त भन्दा आफ्नो आँखा स्वर्गतिर उठाउनु भएको छ र पिता हे पिता भनेर चाहिँ उहाँले नै यो सुरुवात गर्नुभएको छ योहन्ना 17:1। र हाम्रो श्रेष्ठ नेतालाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
यीशुले यी कुराहरू बोल्नुभयो आफ्ना आँखातिर, आफ्ना आँखाहरू स्वर्गतिर उठाउनुभयो र भन्नुभयो, हे पिता, त्यो घडी आइपुगेको छ।
हे पिता, हेर्नुहोस् है, पितालाई चाहिँ सम्बोधन गरिएको हामी पाउँदछौँ यसरी। यसै कारणले गर्दा यीशु ख्रीष्टले पनि के प्रार्थना सिकाउनु भयो त सबैभन्दा पहिला, हे स्वर्गमा हुनुहुने हाम्रा पिता भनेर चाहिँ सिकाउनु भयो, है। अब त्यसपछि के पाउँदछौँ त भन्दाखेरि, हामी तपाईँको नाउँ पवित्र गरियोस् भनेर लेखिएको हामी पाउँदछौँ, होइन, Matthew 6:9 तपाईँको नाउँ पवित्र गरियोस्। अब यो चाहिँ के हो त, अब यो के भन्न खोजिएको त भन्दाखेरि, परमेश्वर पितालाई सम्बोधन गरिसके पश्चात अब हामीले चाहिँ उहाँलाई चाहिँ के गर्नु पर्दछ त भन्दा उचाल्ने र प्रशंसा दिने काम चाहिँ अब हामीले प्रार्थनाद्वारा गर्नुपर्ने हुँदछ। दोस्रोमा, है, पहिला परमेश्वरलाई सम्बोधन गर्ने परमेश्वर पितालाई, त्यस पश्चात उहाँको गुणगान गर्ने कुराहरू, होइन, उहाँको ज्ञान शक्ति प्रेम सिद्धताका कुराहरूको चाहिँ के गर्ने त भन्दा, है, ज्ञान गानगुण गर्ने। अब यस्ता धेरै उदाहरणहरू छन् बाइबलमा, धेरै, है, अगमवक्ताहरूले, अगमवक्ता, त्यसपछि आएर राजा, होइन, धेरै व्यक्तिहरूले चाहिँ के गरेका छन् त भन्दा यसको कसरी गर्ने त भन्ने कुरा चाहिँ लेखेको हामी पाउँदछौँ। हामी यसै यहाँ 57:15 हामी सरासर अब यहाँ लेखिएको केही पदहरूलाई हामी पढ्नेछौँ। हाम्रो विनोद ब्रदरले, सिस्टर नेताले, अब सम्भव छ भने हाम्रो भद्र ब्रदरलाई पनि पढिदिनु भनेर म अनुरोध गर्न चाहन्छु। हुन्छ विनोद ब्रदर, यसै यहाँ 57:15।
किनकि जो उच्च र सर्वश्रेष्ठ हुनुहुन्छ, जसले अनन्त आत्मामा बास गर्नुहुन्छ, जसको नाम पवित्र छ।
आमेन। हेर्नुहोस् त, यहाँ के छ त भन्दा उच्च र सर्वश्रेष्ठ हुनुहुन्छ, हेर्नुहोस् है, परमेश्वर पितालाई चाहिँ यहाँ वर्णन गरिएको, है, परमेश्वर पिताको चाहिँ यहाँनिर प्रशंसा गरिएको कुरा हामी पाउँदछौँ। उहाँ चाहिँ अनन्तमा बास गर्नुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, जसको नामै पवित्र छ भनेर यहाँ लेखिएको हामी पाउँदछौँ। श्रेष्ठ नेता, Efesios 1:17
कि हाम्रा प्रभु येशु ख्रिस्टका परमेश्वर महिमाको पिता।
हेर्नुहोस् है, सकेसम्म हजुरहरूले बाइबलैबाट पढिदिनु भन्न म अनुरोध गर्न चाहन्छु। यहाँ केही अंशहरू मात्रै हामी पाउँदछौँ। Efesios 1:17 के लेखेको छ, हाम्रो प्रभु येशु ख्रिस्टका परमेश्वर महिमाको पिता। हेर्नुहोस् है, यसरी यहाँ लेखिएको हामी, महिमा गरिएको हामी पाउँदछौँ। Jakub 1:17 भद्र भद्र,
Jakub 1:17 हरेक असल दान र हरेक सिद्ध दान माथिबाट हो, अनि ज्योतिहरू को पिताबाट तल आउँछ। आमेन।
हेर्नुहोस् त यहाँ पिताको ज्योति ज्योतिहरूको पिताबाट चाहिँ आउँछ भनेर यहाँ लेखेको हामी पाउँदछ होइन। अब भजन सङ्ग्रह 145 को 2 र 3 विनोद बाद
भजन सङ्ग्रह 145 को 2 र 3। हरेक दिन म तपाईँलाई धन्यको भन्नेछु र सदा सर्वदा तपाईँको नाउँको प्रशंसा गर्नेछु। परमप्रभु महान हुनुहुन्छ र स्तुतिको अति योग्य हुनुहुन्छ, अनि उहाँको महानता अगम्य छ।
हेर्नुहोस् है यहाँ धन्यको भन्नेछु, सदा सर्वदा तपाईँको नाउँको प्रशंसा गर्नेछु होइन। यहाँनिर दाउद राजाले लेखेका छन्, परमप्रभु महान हुनुहुन्छ, स्तुति अनि योग्य हुनुहुन्छ। हेर्नुहोस् त, र स्तुतिको अति योग्य हुनुहुन्छ अनि उहाँको महानता अगम्य छ, यसरी लेखेको हामी पाउँदछौँ। नेहेमिया 9:6 सिस्टर निता। सुस्त अनिता,
तपाईँ मात्र परमेश्वर हुनुहुन्छ। तपाईँले नै आकाश सर्वोच्च आकाश, त्यसको जम्मै घर पृथ्वी र त्यसमाथि भएका सबै थोकहरू, समुद्रहरू र तिनमा भएका सबैहरू बनाउनु भएको हो।
हेर्नुहोस् त, तपाईँ मात्र परमप्रभु हुनुहुन्छ, परमेश्वर पितालाई चाहिँ यहाँ आदर सम्मान प्रशंसा गरेको हामी पाउँदछौँ। तपाईँले नै आकाश हो, सर्वोच्च आकाश, त्यसको जम्मै गण पृथ्वी, त्यसमाथि भएका सबै थोकहरू, समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनु भएको। यसरी परमेश्वरको के गरिएको छ त यहाँनिर भन्दाखेरि प्रशंसा र उत्साह लिएको हामी पाउँदछौँ। अन्तिम पद 1 सामुएल 2:2 भद्रपद।
हुन्छ। परमप्रभु जस्तो पवित्र अरू कोही छैन, किनभने तपाईँ बाहेक अरू कोही छैन, न त हाम्रा परमेश्वर जस्तो अरू कुनै चट्टान छ। आमेन।
हेर्नुहोस् त, परमप्रभु जस्तो पवित्रहरू कोही छैन, यो पनि परमेश्वर पिताको नै के गरिएको त भन्दा प्रशंसा गरिएको है। तपाईँ बाहेक अरू कोही कोही छैन, न त हाम्रा परमेश्वर जस्तो अरू कुनै चट्टान छ, कोही छैन। यसरी चाहिँ नि यहाँ परमेश्वर पितालाई चाहिँ उचाल्ने है, परमेश्वर पितालाई चाहिँ प्रशंसा गर्ने कुराहरू चाहिँ हामी यहाँ पाउँदछौँ। भनेपछि हामीले पनि हाम्रो प्रार्थना गर्दै गर्दा सबैभन्दा पहिले परमेश्वर पितालाई हामी सम्बोधन गर्नुपर्दछ, त्यस पश्चात उहाँको प्रशंसा चाहिँ हामीले यसरी गर्नुपर्ने हुँदछ। अब यति कुरालाई अब बुझिसकेपछि अब हामी तेस्रो भागमा हामी जाउँ। अब मत्ती 6:10 यहाँ के लेखिएको छ त सिस्टर निता, पढिदिनुहोस् त।
तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झै पृथ्वीमा पनि पूरा होस्।
हेर्नुहोस् है, अब त्यसपछि चाहिँ उहाँले के भन्न सिकाउनु भयो त भन्दा, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ पृथ्वीमा पनि पुरा होस्। अब तपाईँको राज्य आओस् होइन, अब यो चाहिँ के हो त भन्दाखेरि, त्यस पश्चात हाम्रो सोच चाहिँ हाम्रो मस्तिष्कमा चाहिँ आउनुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि, परमेश्वरको वचन हो होइन। जसमा चाहिँ के हो त भन्दा, मानव जातिका निम्ति परमेश्वरले परमेश्वरको दिव्य योजना र राज्यको सुसमाचारका कुराहरू हुन् है। परमेश्वरले राख्नुभएको, मानव जातिमा राख्नुभएको दिव्य योजनाको कुराहरू चाहिँ है हाम्रो मस्तिष्कमा आउनु जरुरी छ। अब हामीलाई थाहा छ परमेश्वरको राज्यको चाहिँ नि है यो चाहिँ भ्रूणीय अवस्थामा छ क्या परमेश्वरको राज्य है, र यो बढ्दो क्रममा छ। अब यसै राज्यको निम्ति चाहिँ परमेश्वरले चाहिँ के गर्नुभएको छ त भन्दाखेरि, आफ्नो मण्डलीलाई छान्ने प्रक्रिया चाहिँ नि के भइराखेको छ त भन्दा जारी भइराखेको छ है। उहाँको मण्डलीको सङ्ख्या 1,40,000 को चाहिँ के भइराखेको छ त, यसै समयमा सेलेक्सन भइराखेको छ भन्ने कुरा त हामीले मण्डली भन्ने पाठमै हामीले अध्ययन गरिसकेका छौँ। र उनीहरू नै के हुनेछन् त भन्दाखेरि है, यीशु ख्रिस्टसँगै उहाँको राज्यमा चाहिँ के गर्नेछन् त भन्दा राज्य शासन उनीहरूले गर्नेछ। अब यसै है त यसै मण्डलीको निम्ति चाहिँ नि र फसलको काम अहिले हामीले चाहिँ हामीले थ्री हार्भेस्टका कुराहरू पनि हामीले हेरिसकेका छौँ, तिन कटनीहरू तिन फसलका कुराहरू पनि हामीले अध्ययन गरिसकेका छौँ। हो यही कुरालाई नै हामीले चाहिँ के गर्नुपर्ने हुँदछ त भन्दाखेरि प्रार्थना गर्नुपर्ने हुँदछ। अनि यही प्रार्थना नै चाहिँ के हो त भन्दा तपाईँको राज्य आओस् भन्ने प्रार्थना हो है, बुझ्दै हुनुहुन्छ। अनि अब हेर्नुहोस् है त हरेक दिन चाहिँ अब हामी के राखेका छौँ त भन्दा यो पूर्णतातर्फ चाहिँ हामी बढ्दैछौँ बढ्दैछौँ है। जब अब यो चाहिँ के हुनेछ त भन्दा मण्डलीको सङ्ख्या पुरा हुनेछ र मण्डलीको सङ्ख्या पुरा भएर यीशु ख्रिस्ट को राज्य आइसकेपछि मात्र यो चाहिँ के हुनेछ त भन्दाखेरि यो भाग चाहिँ पुरा हुनेछ है। अनि यीशु ख्रिस्टले चाहिँ यसको विषयमा पनि प्रार्थना गर्न चाहिँ हामीलाई भन्नुभएको छ है त। तपाईँको राज्य होस्, तपाईँको इच्छा स्वर्गमा जाए पृथ्वीमा पनि पुरा भएको होस् भनेर चाहिँ यसरी हामीलाई प्रार्थना गर्न सिकाउनु भएको छ। अब यस पश्चात अब चौथोमा चाहिँ के छ त भन्दाखेरि अनि आज हामीलाई हाम्रो दिनहुँको रोटी दिनुहोस् भन्ने कुरा छ क्या। अब हेर्नुहोस् है त यो चाहिँ नि यो पदलाई लिएर चाहिँ ओ भने चाहिँ परमेश्वरले चाहिँ हामीले हरेक दिन खाइने शारीरिक भोजनको विषयमा चाहिँ यीशु ख्रिस्टले माफ गर्नु होला, यीशु ख्रिस्टले चाहिँ शारीरिक भोजनको निम्ति प्रार्थना गर्न सिकाउनु भएको भनेर गलत बुझाइ पनि रहिआएको हामी देख्न पाउँदछौँ। तर हामीले मत्ती 6:8 पढौँ त, मत्ती 6:8 विनोद ब्रदर। हजुर
यस कारण
हजुर
तिमीहरू
यस
चाहिँ
टाइममा पनि छ
उसलाई माग्नुभन्दा पहिल्यै तिमीहरूलाई के के थाहा छ तिमीहरूका पिताले जान्नुहुन्छ।
यहाँ हेर्नुहोस् त यहाँ के लेखिएको छ, यस कारण हेर्नुहोस् है मत्ती 6:9 चाहिँ प्रार्थना गर्न उहाँले सिकाउनु भएको होइन, मत्ती 6:9 हो नि होइन, यसरी यसकार यसरी तिमीहरू प्रार्थना गर भनेर सिकाउनु भएको। त्यो प्रार्थना गर्नुभन्दा अगाडि नै मत्ती 6:8 नै उहाँले के भन्नुभएको छ त भन्दाखेरि है तिनीहरू जस्ता नहौ, अरू जस्तो तिमीहरू नहौ होइन, तिमीहरूले चाहिँ के हो त भन्दाखेरि किनकि तिमीहरूले उहाँलाई माग्नुभन्दा पहिले है माग्नुभन्दा पहिले तिमीहरूलाई के खाँचो छ सो तिमीहरूको पिताले जान्नुहुन्छ। हो माग्नुभन्दा अगाडि नै परमेश्वर पिताले चाहिँ हाम्रो खाँचोलाई चाहिँ जान्नुहुन्छ भनेर चाहिँ यहाँनिर लेखिएको हामी पाउँदछौँ है। भनेपछि अनि मत्ती 6:31-32 पनि हामीले हेर्दछौँ अनि उहाँले के भन्नुभएको छ त भन्दा के खान्छौ के पिउने हो होइन के चाहिँ लगाउने हो भन्ने कुरामा चाहिँ तिमीहरूले फिक्री नगर, यो त अन्य जातिहरूले मात्र यी कुराहरू खोज गर्दछन् हो, तर तिमीहरूलाई चाहिँ सबै थोकहरूको खाँचो छ भने है तिमीहरूका स्वर्गीय पिताले चाहिँ जान्नुहुन्छ भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। अब यसको अर्थ के हो त भन्दाखेरि हामीलाई हाम्रो आवश्यक पर्ने घाँस बाँस होइन कपासको सबै कुराहरू चाहिँ नि परमेश्वरलाई थाहा छ र हामी उहाँमा नै निर्भर हुनुपर्दछ कि। अब मत्ती 6:8 नै उहाँले के भनिसक्नु भएछ त भन्दाखेरि तिमीहरूको खाँचो पहिल्यै जान्नुहुन्छ भन्ने कुरा चाहिँ भौतिक कुरा शारीरिक कुराको विषयमा उहाँले भनिसक्नु भएको छ अनि फेरि मत्ती 6:11 प्रार्थना गर्दै गर्नुहुँदाखेरि प्रार्थना कसरी गर्नुपर्छ भनेर उहाँले भन्दै गर्नुहुँदा चाहिँ फेरि रोटी दिनुहोस् हामीलाई त्यही होइन शाब्दिक शारीरिक भोजन दिनुहोस् भनेर चाहिँ उहाँले बिल्कुलै सिकाउनु भएको होइन। अब हेर्नुहोस् है हामीले हाम्रो शारीरिक हरेक कुराहरूको लागि घाँस बाँस कपासको लागि चाहिँ हामीले परमेश्वरमा नै हामीले भर पर्नुपर्ने हुँदछ है, किनभने हिब्रू 13:5 यस्तो लेखिएको छ भद्र भद्र।
हजुर सर,
हजुर हिब्रू 13:5 पढिदिन न, म अनुरोध गर्न चाहन्छु।
हस, किनकि उहाँ आफैले भन्नुभएको छ म तिमीलाई कुनै रीतिले छोड्ने छैन न त तिमीलाई कुनै रीतिले त्याग्ने छु। मेन
हेर्नुहोस् त उहाँले के भन्नुभएको छ त, यो त प्रतिज्ञा हो है। उहाँले भन्नुभएको छ कुनै रीतिले म छोड्ने छैन, तिमीहरूलाई कुनै रीतिले त्याग्ने छैन, होइन। त्यसो भए उहाँमा नै हामीले भर पर्नुपर्ने हुन्छ र उहाँले नै हामीलाई ती है ती कुराहरू प्रबन्ध गरिदिनुहुन्छ र प्रबन्ध गर्ने ज्ञान बुद्धि विवेक हामीलाई उहाँले नै दिनुहुन्छ क्या। त्यसै कारणले हामीले उहाँमा नै यो कुरामा भर पर्नुपर्ने हुँदछ। यस्तै या 33:16 पनि यो कुरा लेखिएको छ, तपाईँले टिपोट गर्नुहोस् र यसलाई पढिदिनुहोस् भनेर म प्रार्थना गर्न चाह ए म अनुरोध गर्न चाहन्छु। अब हेर्नुहोस् है त, अब यो कुराहरू अब हामीले चाल पाइसकेपछि त्यसो भए यहाँ दैनिक भोजनले के कुरालाई सङ्केत गर्दछ त, हामीले दिनहुँको रोटी दिनुहोस् भनेको छ। अब यो दिनहुँको रोटी भन्ने कुराले के कुरालाई सङ्केत गर्दछ त, आउनुहोस् हामी यर्मिया 15:16 हामी पढ्नेछौँ। सिस्टर निता,
तपाईँका वचनहरू फेला परे र मैले तिनलाई खाएँ।
हो हेर्नुहोस् त, अब यो चाहिँ नि शारीरिक भोजन नभइकन आत्मिक भोजन वचनको कुरा चाहिँ गरिएको हो है। त्यसै कारणले गर्दा यीशु ख्रिस्टले पनि भन्नुभएको छ मानिस रोटीले मात्र होइन परमेश्वरको मुखबाट निस्केको हरेक वचनले चाहिँ जीवित रहँदछ भनेर चाहिँ यसो है यीशु ख्रिस्टले पनि बोल्नु भएको छ। अनि यो दैनिक भोजन अथवा दिनहुँको भोजनले चाहिँ केलाई यहाँनिर केलाई दर्शाउँदछ त भन्दाखेरि परमेश्वरको वचनलाई है, परमेश्वरको वचनलाई दर्शाउँदछ। अनि यो चाहिँ के हो त भन्दाखेरि मण्डलीले दैनिक रूपमा चाहिँ आत्मिक वृद्धि हुनको निम्ति चाहिँ परमेश्वरको वचनको अगुवाई चाहिँ चाहिन्छ क्या। यसै कारणले गर्दा हामीलाई दैनिक दिनहुँ परमेश्वरको वचन को चाहिँ है अगुवाई चाहिँ हामीलाई चाहिन्छ। यसै कारणले गर्दा चाहिँ यीशुले के भनेर प्रार्थना गर्न सिकाउनु भयो त भन्दा तपाईँको हामीलाई हाम्रो दिनहुँको भोजन दिनुहोस् भनेर चाहिँ नि हामीलाई सिकाउनु भयो उहाँले है। अनि यो दिनहुँ भोजनले चाहिँ परमेश्वरको पवित्र आत्मालाई खोज्ने कुरालाई पनि सङ्केत गर्दछ है। अनि उहाँको ज्योतिमा हामी चाहिँ के गर्नुपर्ने हुँदछ, हरेक दिन चाहिँ वचनको प्रकाशमा है वचनको ज्योतिमा वचनको अगुवाईमा हामीले हिँड्नुपर्ने भएको कारणले गर्दाखेरि पवित्र आत्माको बारेमा पनि लेखिएको कुरा हो यो, जुन कुरा हामी लुका 11:11-13 हामी यो कुरा पाउँदछौँ। अब हेर्नुहोस् है त, अब यो हामी र हामीलाई र हाम्रो भन्ने कुरा यहाँ हामी पाउँदछौँ नि होइन। हेर्नुहोस् त, हामीलाई हाम्रो दिनहुँको रोटी दिनुहोस्, हामीलाई अनि हाम्रो। अब यो हामीलाई र हाम्रो भन्ने कुराले चाहिँ के कुरालाई दर्शाउँदछ त भन्दाखेरि आफूलाई मात्र होइन, होइन आफूलाई मात्र नभइकन मण्डली परिवार सबैको निम्ति चाहिँ हामीले के गर्नुपर्ने हुँदछ त भन्दाखेरि है प्रार्थना गर्नुपर्ने कुरालाई चाहिँ यहाँ चाहिँ दर्शाइएको हो। बुझ्दै हुनुहुन्छ, हामीलाई मेरो भनेको जस्तै कि हामी र हामीलाई र हाम्रो भने चाहिँ सबैजनालाई के मलाई मात्र नभइकन है हाम्रो मण्डली परिवार सबैको निम्ति चाहिँ हामीले प्रार्थना गर्नुपर्छ भन्ने कुरालाई चाहिँ यहाँ दर्शाइएको हो। अब हेर्नुहोस् है त, यति कुरा बुझिसकेपछि अब 6:12 हामी आउँदछौँ। यहाँ चाहिँ के लेखेको छ त, हाम्रो विनोद बदला पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
अनि हाम्रा ऋणहरू हामीलाई क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना ऋणीहरूलाई क्षमा गर्दछौँ।
अब हेर्नुहोस् है त, अब यहाँ ऋणहरूलाई क्षमा गर्नुहोस् होइन, हामीले ऋणीहरूलाई क्षमा गर्दछौँ जसरी भनेर यहाँ जसरी हामीले ऋणीहरूलाई क्षमा गर्दछौँ भनेर लेखिएको छ। अब यो ऋणको अर्थ चाहिँ के हो त भन्दाखेरि यहाँनिर चाहिँ यो ऋणको अर्थ चाहिँ पापहरू हो होइन। अङ्ग्रेजीमा हामीले हेर्दा हेर्दछ भने यहाँ अङ्ग्रेजीमा डेप्टे भनेको छ, कतै कतै फर्गिभ आवर सिन भनेर पनि हामी पाप लेखिएको हामी संस्करण पनि हामी पाउँदछौँ अङ्ग्रेजी बाइबलमा नै है। अब यो चाहिँ के हो त भन्दा पापको कुरा हो। अब यो चाहिँ हामीले चाहिँ के हो त भन्दा हामीले प्रार्थना गर्दै गर्दा चाहिँ हाम्रो पापहरू स्वीकार गर्ने क्षमा माग्ने कुरालाई चाहिँ यहाँ दर्शाइएको हामी पाउँदछौँ है त। अब यहाँ हेर्नुहोस् है त, अब हामीलाई जब हामी परमेश्वरलाई हामी विश्वास गर्दछौँ होइन, विश्वास गरिसके पश्चात चाहिँ है परमेश्वरले चाहिँ हामीलाई एउटा धार्मिकताको वस्त्र दिनुहुन्छ होइन, वस्त्र पहिराइदिनुहुन्छ त्यो पोसाकले हामीलाई चाहिँ ढाकिदिनुहुन्छ होइन, त्यसलाई चाहिँ धार्मिकताको पोसाक भनेर भनिन्छ। हामी यसैया 61:10 पदमा हामी पाउँदछौँ। हो, हामीले उहाँलाई विश्वास गरिसकेपछि त्यो धार्मिकताको पोसाक त उहाँले हामीलाई पहिराइदिनुहुन्छ, तर पनि हामी हाम्रो पापमय स्वभावका कारणहरूले गर्दा चाहिँ हामीले धेरै पापहरू हामीले गरिराखेका हुन्छौँ है। योन्नाको पुस्तकमा पनि त्यही कुरा हामी लेखेको पाउँदछौँ। यदि कसैमा पाप छैन भनेर भन्दछ भने उसले चाहिँ त्यो चाहिँ ढाँटेको भन्ने कुरा लेखेको हामी पाउँदछौँ। भनेपछि केही न केही खोटहरू, पापका कुराहरू, सोच विचारको कारणले गर्दाखेरि त्यो आउँदछ क्या। अब त्यो आयो भने अब कसरी के गर्ने हो त भन्दाखेरि, त्यो दागहरूलाई चाहिँ के गर्नुपर्ने हुँदछ, धुनु पर्ने हुँदछ। अब त्यो दागलाई चाहिँ कसरी धुने त होइन, त्यो दागहरूलाई कसरी धुने, अब त्यही पापमय अवस्थामै बसेर दाग दाग लागेकै वस्त्र लगाएर त भएन, कसरी त भन्दाखेरि यहाँ योहन्ना 1:9-10 पदमा कसरी चाहिँ हामी हाम्रो पापबाट चाहिँ होइन पखालिन सक्दछौँ त, होइन सफा हुन सक्दछौँ त भन्ने कुरा लेखिएको हामी पाउँदछौँ। हाम्रो भद्र ब्रदरलाई पढिदिनु हुन अनुरोध गर्न चाहन्छु। पहिलो योहन्ना 1:9-10 पद।
हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
हेर्नुहोस् त, अब हामीले त्यो केही कुराहरू हाम्रो सोच विचारले होइन हाम्रो शरीर पतित शरीरले त्यो कुरा चाहिँ अब गर्यो भने चाहिँ के हो त भन्दाखेरि हामीले के गर्नुपर्ने हुँदछ त भन्दाखेरि हामीले हाम्रो पापहरूलाई चाहिँ स्वीकार गर्नुपर्ने हुँदछ। अनि हामीले हाम्रो पापहरूलाई चाहिँ स्वीकार गर्दछौँ भने चाहिँ के हो त भन्दाखेरि हामीलाई सबै अधर्मबाट शुद्ध पार्न उहाँ विश्वास र धर्मी हुनुहुन्छ। उहाँले चाहिँ के गर्नुहुन्छ त भन्दा यीशु ख्रिस्टले चाहिँ हामीलाई क्षमा गर्नुहुन्छ। उहाँ चाहिँ धर्मी हुनुहुन्छ होइन, अधर्मबाट शुद्ध पार्नलाई विश्वास र धर्मी हुनुहुन्छ भनेर लेखेको हामी पाउँदछौँ। भनेपछि हामीले होइन यो चाहिँ केही सोच विचारमा हाम्रो नराम्रो कुराहरू आयो भने हामीले त्यही समय नै हामीले के गर्नुपर्ने हुँदछ त भन्दा हाम्रो पापहरूलाई स्वीकार गरेर होइन उहाँलाई चाहिँ हामीले चाहिँ प्रार्थनामा चाहिँ हामीले भन्नुपर्ने हुँदछ। यो चाहिँ हामीले दिनहुँ दैनिकमा धेरै पटक पनि गर्नुपर्ने हुन सक्दछ। हो है, हामीले प्रार्थना गर्दाखेरि चाहिँ यो कुराहरूलाई हामीले सम्झेर यदि केही हामीले गर्दछौँ भने त्यो कुरालाई सम्झेर हामीले चाहिँ स्वीकार गरेर है उहाँलाई चाहिँ हामीले प्रार्थनामा यो कुराहरू भन्नुपर्ने हुँदछ। अब यो गर्दै गर्दाखेरि नि है हामीले उहाँलाई क्षमा माग्नुभन्दा अगाडि हामीले अर्को कुरा सम्झिनु पर्ने के कुरा छ के, जुन कुरा हामी मत्ती 6:14-15मा हामी पाउँदछ। हाम्रो सिस्टर नितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। केही कुरालाई हामीले सम्झिनु पर्ने हुन्छ कि उहाँलाई क्षमा माग्दै गर्दा, त्यो कुरा चाहिँ के हो त, त्यो कुरा हेर्नेछ।
किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूका अपराधहरू क्षमा गर्यौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूलाई तिनीहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुने छैन।
हेर्नुहोस् त्यहाँ के लेखेको छ, मानिसहरूलाई तिमीहरूको अपराध क्षमा गर्यो भने, कसले, तिमीहरूले है, तिमीहरूले चाहिँ नि अपराध क्षमा गर्यो भने चाहिँ तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुन्छ है। तर तिमीहरूले मानिसहरूलाई तिनीहरूको अपराध क्षमा गरेनौ भने तिमीहरूको पिताले पनि तिमीहरूको अपराध क्षमा गर्नु हुने छैन। त्यसो भए हामीलाई होइन हामीले चाहिँ के गर्नुपर्ने हुँदछ त भन्दा, अरूले गरेको कुराहरूमा चाहिँ हामीले के गर्नुपर्ने हुँदछ, क्षमा गर्नुपर्ने हुँदछ है। हामीले जति क्षमा गर्छौँ अरूलाई त्यति नै परमेश्वर पिताले पनि हामीले गरेको अपराधहरूमा चाहिँ उहाँले के गर्नुहुन्छ, क्षमा गर्नुहुन्छ है। यो चाहिँ हामीले एकदमै राख्नुपर्ने हुन्छ। हामीले चाहिँ अरूलाई क्षमै नगर्ने अनि परमेश्वर पितालाई मात्रै हाम्रो हामीले गरेका कुराहरूलाई चाहिँ होइन अधर्मका कुराहरूलाई क्षमा गरिदिनुहोस् क्षमा गरिदिनुहोस् भनेर चाहिँ हामीले भन्यो भने हाम्रो पाप क्षमा हुने छैन। तर हामीले जति अरूलाई अरूले गरेका कुराहरूमा हामीले क्षमा दिँदछौँ त्यति नै त्यही अनुरूप नै हामीले पनि क्षमा पाउँछौँ है। यो कुरा चाहिँ हामीले एकदमै ध्यानमा राख्नुपर्ने हुँदछ है त। अब अर्को छ, त्यसपछि अर्को 13 पदमा उहाँले के कुरा सिकाउनु भएको छ त, त्यो पनि हामी हेर्नेछौँ। विनोद बदललाई पढिदिनु हो न, म अनुरोध गर्न चाहन्छु। मत्ती 6:13 पद।
मत्ती 6:13, अनि हामीलाई परीक्षामा नलैजानुहोस् तर हामीलाई दुष्टबाट छुटाउनु।
छुट्याउनुहोस्। हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है त, यहाँ पहिला चाहिँ के लेखेको छ भने हामीलाई परीक्षामा नलैजानुहोस्, त्यसपछि हामीलाई दुष्टबाट छुट्याउनुहोस्, हो। यो दुईटा अंशहरू छ, हामी एक एक गरी हामी हेर्नेछौँ। सबैभन्दा पहिले हामीलाई परीक्षामा नलैजानुहोस्, अब यसको अर्थ के हो त? के साँच्चै के हामीले यही भनेर प्रार्थना गर्नुपर्ने हो त? हामीलाई कुनै परीक्षाहरूमा भर्नै नदिनुहोस् होइन भनेर हामीले यहाँ प्रार्थना गर्नुपर्ने हो र? तर हामीले बाइबलमै हामीले हेर्दछौँ भने चाहिँ साँघुरो बाटोमा हिँड्ने क्रममा है क्रिस्चियनहरूले उहाँको चेलाहरूले चाहिँ धेरै यस्ता अनुभवहरू चाहिँ है गर्नुपर्ने अवस्था चाहिँ हामी देख्दछौँ कि बाइबलले नै बताएको हामी पाउँदछौँ। परीक्षामा पढ्नुपर्छ होइन, स्थिर रहनुपर्छ भन्ने कुराहरू चाहिँ यहाँ गरिएको हामी पाउँदछौँ। हेर्नुहोस् त, याकुब 1:2 अनि 12 भद्रबद्रलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
अच्छा, याकुब 1:2 अनि 12:2 यसो लेखेको छ। मेरा भाइहरू हो, जब तिमीहरू नाना प्रकारका परीक्षाहरूमा पर्दछौ, तब तिमीहरू यो पूरा आनन्दसँग धन्य हो त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। आमेन।
भाइहरू, तिमीहरू नाना प्रकारका परीक्षाहरूमा हेर्नुहोस् है, नाना प्रकारका परीक्षाहरूमा पर्दछौ, तिमीहरू पुरा आनन्द सम्झौ। यो त आनन्दको कुरा सम्झ भनेको छ। अनि धन्य हो त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। हेर्नुहोस् है, परीक्षा त आउने रहेछ होइन, तर यहाँ भर्खरै हामीले हेऱ्यौँ, हामीलाई परीक्षामा नलैजानुहोस्। हेर्नुहोस् है, तर अन्य पदहरूमा हामीले हेर्दछौँ भने त परीक्षामा पढ्छन् भन्ने कुरा लेखिएको छ। पहिलो पत्रुस 4:12, श्रेष्ठ नेता, पहिलो पत्रुस 4:12।
ए प्रियहरू हो, तिमीहरूलाई जाँच्नको लागि तिमीहरूको बीचमा आएको आगोको जाँचको सम्बन्धमा मानौ तिमीहरूमाथि कुनै अनौठो कुरा आइपरेचै गरी अचम्म नमान।
हेर्नुहोस् त, हे प्रियहरू, तिमीहरूलाई जाँच्नको लागि, हेर्नुहोस् त, जाँचका कुराहरू, परीक्षाको कुराहरू त आउँछ नै भनेर यहाँ पनि हामी लेखिएको हामी पाउँदछौँ। हेर्नुहोस् है, यो कुरा आउँदै गर्दा तिमीहरू चाहिँ अनौठो कुरा चाहिँ आइपरे चाहिँ गरे अचम्म नमान, किनभने यीशु ख्रिस्ट स्वयंले भन्नुभएको छ हो, तिमीहरूलाई चाहिँ के हुन्छ, दुःख कष्ट त हुन्छ होइन, तर ढाडस गर, मैले संसारलाई जितेको छु, यीशु ख्रिस्ट स्वयंले पनि भन्नुभएको छ। भने चाहिँ जाँचका कुराहरू, परीक्षाको कुराहरू त आउने नै छ होइन। अब पहिलो पत्रोस 1:7 विनोद बदल।
पहिलो पत्रोसको छ, खाँचो परिगयो भने तिमीहरू नाना प्रकारका परीक्षाहरूद्वारा दुखित हुन्छौ, तापनि यसो मुक्तिमा तिमीहरू खुबै आनन्द मनाऊ।
मनाउँछौ होइन, हेर्नुहोस् त, यहाँ पनि हेर्नुहोस् त, नाना प्रकारका परीक्षाका कुराहरू यहाँ गरेको हामी पाउँदछौँ होइन। यी परीक्षाहरू, सबै परीक्षाहरूमा चाहिँ के भनिएको छ त भन्दाखेरि आनन्द मनाऊ भनेर भनिएको छ। र परीक्षा चाहिँ अब के हुने रहेछ त, आउने नै रहेछ है त, आउने नै रहेछ। अब यो कुरालाई बुझ्नुभन्दा अगाडि यहाँनिर है परीक्षाको चाहिँ विभिन्न अर्थहरू चाहिँ छन् के। अब यो अर्थ चाहिँ अब यसको भिन्नतालाई अब हामी हेरौँ है त। पहिलो पत्रुस 1:13 पढिदिनुहोस् त, क्षमा गर्नुहोस्, याकुब 1:13, सिस्टर निता।
परीक्षामा पर्दा कुनै मानिसले पनि म परमेश्वरद्वारा परीक्षामा परे भने नभनोस्, किनकि खराब कुराहरूद्वारा परमेश्वरको परीक्षा हुन सक्दैन, न त उहाँ आफैले कुनै मानिस परीक्षा।
परीक्षा गर्नुहुन्छ होइन। अब यहाँ हेर्नुहोस् है त, जुन हामीले अघि याकुब 1:2, 1:12 चाहिँ परीक्षा आउँदै गर्दा त्यो आनन्द सम्झ भन्ने कुरो यहाँ लेखिएको छ नि, अब यो 13 हामीले हेर्दछौँ भने चाहिँ यो परीक्षाको अर्थ चाहिँ फरक छ कि। हेर्नुहोस् है, यहाँ परीक्षामा पर्दा कुनै मानिसले परमेश्वरद्वारा परीक्षामा परे भने चाहिँ नसम्झोस्, किनभने खराब कुराहरूद्वारा चाहिँ परमेश्वरको परीक्षा हुन सक्दैन, खराब कुराबाट है, न त उहाँ आफैले मानिसहरूलाई परीक्षा गर्नुहुन्छ। अब यस पदमा उल्लेख गरिएको परीक्षाले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि, पतित र भ्रष्ट इच्छा चाहनाहरूलाई र सुख विलासका कुराहरूलाई चाहिँ चित्रण गर्दछ कि। जस्तै यहाँ मैले सानो गरेर यहाँ राखिदिएको पनि छु है, यहाँ अशुद्धताका कुराहरू, टुनामुना, विरोध, दाह, द्वेष, क्रोध, झगडा, शत्रुता, व्यभिचारका कुराहरू, कामुकता, मूर्ति पूजा, मोज मजा, मतवालापन हो, यस्तो कुराहरूबाट चाहिँ के हुँदैन, परमेश्वरले कहिले पनि परीक्षा गर्नु हुँदैन। तर यो यस्तो कुरा चाहिँ परमेश्वरबाट चाहिँ आउँदैन। तर कस्तो परीक्षा चाहिँ आउँछ त भन्दा, क्रिस्चियनहरूलाई परमेश्वरबाट आउने परीक्षा भनेको चाहिँ के हो त भन्दा, उनीहरूको विश्वासको जाँचको परीक्षा हो कि। जसको कारणले गर्दाखेरि चाहिँ विश्वासको जाँच गर्नको निम्ति चाहिँ नि हामीलाई चाहिँ त्यस्तो परिस्थितिहरू आउँदछ। बुझ्दै हुनुहुन्छ? अब यसो हो भने यहाँनिर जुन अब यहाँ लेखिएको छ है, हामीलाई परीक्षामा नलैजानुहोस् भन्ने कुरा हो, यो के भन्न खोजिएको हो त होइन? यस्तै यही नै भनेर हामीले प्रार्थना गर्नुपर्ने हो कि होइन? के हो त भन्दाखेरि मत्ती 6:13 वचनलाई हामीले हेर्दछौँ भने यहाँनिर यो नलैजानुहोस् भन्ने शब्द चाहिँ के हो त भन्दा, उचित प्रकारले चाहिँ नत्याग्नुहोस् भन्ने अनुवाद गर्न चाहिँ गर्यो भने चाहिँ यो चाहिँ के हुन्छ त भन्दा एकदमै असल हुन्छ। किन त भन्दा हामीले हेऱ्यौँ नि त, परीक्षा त हुन्छ नै। याकुबको 2:12, पहिलो पत्रस 4:12, पहिलो पत्रस 1:6, यो सबै कुरा अझ अन्य धेरै पदहरूमा चाहिँ नि होइन, नाना थरीका परीक्षाका कुराहरू, जाँचका कुराहरू त आउँछ नै आउँछ। त्यसो भए आउँछ नै आउँछ भनेर प्रेरितहरूले ती कुराहरू लेखेका छन् भने येशु ख्रीष्टले चाहिँ त्यो परीक्षामा नै हामीलाई नलैजानुहोस् भनेर प्रार्थना गर्न सिकाउनुहुन्छ होला त? बिल्कुलै हुँदैन, किनभने येशु ख्रीष्ट स्वयंले पनि तिमीहरूलाई दुःख कष्ट हुन्छ, जाँच हुन्छ भन्ने कुरा त येशु ख्रीष्टले पनि भन्नुभएको छ। त्यसो हो भने यहाँ नलैजानुहोस् भन्ने कुरा होइन कि, परीक्षा पढ्दै गर्दाखेरि हामीलाई परीक्षामा चाहिँ नत्याग्नुहोस् भन्ने कुरा चाहिँ येशु ख्रीष्टले प्रार्थना गर्न सिकाउनु भएको। अब किन त, किनभने हेर्नुहोस् त हिब्रू 13:5 हामी त्यो परिस्थितिहरूमा हुँदै गर्दाखेरि चाहिँ नि हामीले हामीलाई चाहिँ उहाँले त्याग्नु भयो भने हामी त्यो परिस्थितिहरूलाई हामीले जित्न सक्छौँ त? सक्दैनौँ नि त। यसै कारणले गर्दा त्यो परिस्थितिहरूमा हामी पढ्छौँ नै, परीक्षाका कुराहरूमा हाम्रो विश्वासको जाँच हामीलाई आउँछ नै। तर त्यो आउँदै गर्दाखेरि चाहिँ हामीलाई चाहिँ हामीले प्रार्थना गर्नुपर्ने कुरा चाहिँ के हो त भन्दा, हामीलाई त्यो अवस्थाहरूमा नत्याग्नुहोस्। यसै कारणले हिब्रू 13:5 पनि हामी त्यो कुरा पाउँदछौँ है, उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, न त तिमीहरूलाई कुनै रीतिले त्याग्ने नै छु। हेर्नुहोस् है त, अनि यो वचनहरूलाई लिएर चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, हाम्रो विश्वासको लडाई है, जाँचका कुराहरूलाई चाहिँ हामीले पार गर्नुपर्ने हुन्छ र यसरी हामीले प्रार्थना गर्नुपर्ने हुन्छ। अनि मत्ती 28:20 पनि यही कुरा हामी लेखिएको हामी पाउँदछौँ। उहाँले त्यसै कारणले गर्दा भन्नुभएको छ, सधैँभरि यहाँ संसारको अन्तसम्म म तिमीहरूको साथमा छु है। अब यसो हुँदै गर्दाखेरि चाहिँ हामीले के गर्नुपर्ने हो त भन्दा, हिब्रू 4:16 लेखे अनुसार उहाँको सिंहासन नजिक हामी गएर चाहिँ नि है दया पाउनको निम्ति चाहिँ, सहायता पाउन, उहाँको अनुग्रह पाउनको निम्ति चाहिँ हामी उहाँको सिंहासन नजिक गएर हामीले प्रार्थना गर्नुपर्ने हुन्छ है। यो कुरा चाहिँ उहाँले भन्न खासमा सिकाउनु भएको। अब हामीले पहिलो अंशलाई हेऱ्यौँ होइन, हामीलाई परीक्षामा नलैजानुहोस् भन्ने कुरालाई हेऱ्यौँ। अब अर्को अर्को अंश चाहिँ के थियो त, तर हामीलाई दुष्टबाट छुटाउनु होस्। तर हामीलाई केबाट छुटाउनुहोस्, दुष्टबाट छुटाउनुहोस्। अब यो दुष्टबाट छुटाउनुहोस् भन्ने कुराको अब अर्थलाई अब हामी हेर्न जाँदैछौँ। अब यो दुष्टबाट छुटाउनुहोस् भन्ने कुरा चाहिँ अब यसको अर्थ के हो त भन्दाखेरि, यो चाहिँ नि बाहिरको कुरा नभइकन हामी भित्रै भएको दुष्टतालाई चाहिँ यसले दर्शाउँदछ। यो भनेको चाहिँ के हो त भन्दा, हाम्रो हाम्रो शत्रु है, हाम्रो शत्रु चाहिँ के हो त भन्दा, तिनवटा, पहिलो शत्रु आफ्नो शरीर नै हो कि, सबैभन्दा पहिलो हाम्रो शत्रु यो हामीसँगै रहन्छ है 24 घन्टा, शरीर हो है, त्यसपछि आएर संसार हो, अनि त्यसपछि आएर चाहिँ शैतान हो। त्यसो भए यो यो जुन यो दुष्टताबाट चाहिँ हामीलाई चाहिँ छुटकारा होइन, दुष्टताबाट छुटाउनुहोस् भनेर भन्दै गर्दाखेरि चाहिँ यो चाहिँ हामी भित्रै भएको शरीरको कमजोरीपनहरू हो कि, कमजोरहरू है। अब पावलले रोमीको पुस्तकमा लेखेका छन् है, यदि उहाँ हाम्रो साथमा हुनुहुन्छ भने चाहिँ को खडा रहन सक्छ र हाम्रो विरुद्धमा? होइन, रोमी 8 अध्यायमा हामी पाउँदछौँ, होइन, जस्तो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा खडा हुन कोही सक्दैन। तर हेर्नु त, शैतानले मौका चाहिँ कहिले पाउँदछ त भन्दा जब हामी चाहिँ त्यो है हाम्रो शरीरका कमजोर पनहरूमा चाहिँ हामी फस्दछौँ, तब मात्र चाहिँ के हुँदछ त भन्दाखेरि काम गर्ने मौका पाउँदछ। अब हेर्नुहोस् है, यो दुष्टताबाट छुटाउनुहोस् भन्ने कुरा चाहिँ अघि मैले तपाईँलाई भनिसकेँ। यो चाहिँ हाम्रै शरीरका कमजोरीपनहरूबाट चाहिँ छुटाउनलाई हामीलाई सहायता गर्नुहोस् भनेर चाहिँ हामीले प्रार्थना गर्नुपर्ने हुन्छ। हामीमा धेरै कमजोरी पनका कुराहरू छन्, होइन, जसरी पावल प्रेरित पावलले पनि धेरै पटक चाहिँ प्रार्थना गर्नुभएको कुरा हामी चाल पाउँदछौँ, होइन, जे असल छैन होइन त्यही कुरा म गर्दछु, होइन, जे कुरा म गर्न चाहन्न त्यही कुरा म गर्दछु भनेर प्रेरित पावलले पहिलो कोरिन्थीको पुस्तकमा त्यो कुराहरू भन्नुभएको छ। अनि त्यस्तै, अनि फेरि उहाँले फेरि त्यस पश्चात हेर्नुहोस् त उहाँले के भन्नुभएको छ त पहिलो कोरिन्थीकै पुस्तकमा, म आफैले आफैलाई आफ्नो शरीरलाई चाहिँ मुक्का लगाउँछु, भन्नुको मतलब म काबुमा राख्ने कोसिस म गर्दछु भनेर चाहिँ नि प्रेरित पावलले भन्नुभएको छ, होइन। हो, यसरी नै के हो त भन्दाखेरि हामीभित्र धेरै यस्ता है पतित स्वभावहरू हुँदछन् कि, हो, यही दुष्टताहरूबाट चाहिँ हामीलाई निस्किन अनि यसलाई जित्न र असल विश्वासको लडाइँ लड्नको निम्ति चाहिँ हामीले के गर्नुपर्ने हुँदछ त भन्दा प्रार्थना गर्नुपर्ने हुँदछ, है। यसै कारणले गर्दा यसले चाहिँ के भन्नुभयो त भन्दा, जाग रह र प्रार्थना गर कि तिमीहरू परीक्षामा नपर। आत्मा साँच्चै तयार छ तर शरीर चाहिँ कमजोर छ, हेर्नुहोस् त शरीर कमजोर छ। यो चाहिँ यीशु ख्रिस्टले चाहिँ आफ्नो चेलाहरूलाई उहाँ चाहिँ प्रार्थना गर्न जानु हुँदाखेरि चाहिँ अलिक पर गएर प्रार्थना गर्दै गर्नु हुँदाखेरि प्रार्थना गरिराख्नु भएको थियो, तर फर्केर आएर हेर्नु हुँदाखेरि चाहिँ के भएका थिए त भन्दा चेलाहरू चाहिँ एकदमै लोलाएका थिए, निदाइराखेका थिए। अनि त्यो समय उहाँले भन्नुभयो है, परीक्षामा नपर, है, के गर त जाग रह प्रार्थना गर। अनि चाहिँ हामीले निरन्तर हाम्रो यो पतित स्वभाव दुष्ट है दुष्टता यो चाहिँ हाम्रै शरीरमा चाहिँ हाम्रो शरीर नै हो, यसलाई नै जित्नको निम्ति चाहिँ हामीले निरन्तर हामीले के गर्नुपर्ने हुँदछ त भन्दा प्रार्थना गर्नुपर्ने हुँदछ। बुझ्दै हुनुहुन्छ, शरीर र मस्तिष्क है सोच विचार मस्तिष्कका पापहरूलाई हो। अब हामी चाहिँ यस्तै छौँ, म यस्तै छु भनेर हामीले चाहिँ टाढ्नु हुँदैन, होइन, हामीमा त्यस्तो केही कुरै स्वभावका कुराहरू छ भने बिल्कुलै हामीले प्रार्थना गरेर हामीले अनुग्रह मागेर यो हाम्रो दुष्ट तालाई हाम्रो यो शत्रुलाई चाहिँ हामीले जित्नको निम्ति हामीले हर समय प्रार्थना गर्न पर्दछ। र यो चाहिँ के हो त भन्दाखेरि यो लडाइँ चाहिँ नि मृत्युसम्म नै हुँदछ, बुझ्दै हुनुहुन्छ, अनि मृत्युसम्म नै अन्तिमसम्म नै हामीले हरेक समय यो हामीले लडाइँ लड्नु पर्ने हुँदछ, है, किनभने हामी चाहिँ यीशुको दुलही हुनको निम्ति बोलाएका छ भने हामी चाहिँ कस्तो हुनुपर्दछ त भन्दा यीशु ख्रिस्टको प्रतिरूप बन्नु पर्दछ। हामी त यीशु ख्रिस्ट कस्तो हुनुहुन्थ्यो त्यो नजिकतामा, यीशु जस्तै त हामी बिल्कुलै हुन सक्दैन, तर त्यो नजिकतामा निकटतामा हामीले हरदम पुग्ने प्रयास गर्नुपर्ने हुँदछ। अनि त्यो चाहिँ हामीले हाम्रो यो शरीरलाई काबुमा राख्दै 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 होइन यो शत्रुलाई पराजित गर्दै 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 मात्र त्यो अवस्थासम्म हामी पुग्न सक्दछौँ। यसै कारणले गर्दा हर समय हामीले यसको निम्ति चाहिँ हामीले प्रार्थना गर्नुपर्ने हुँदछ, है। अब अर्को कुरा चाहिँ अन्तिम कुरा यहाँ लेखिएको त हामी पाउँदैनौँ, है, यहाँ लेखिएको हामी पाउँदैनौँ, तर सातौँ चाहिँ हामी कहाँ पाउँदछौँ त भन्दाखेरि चाहिँ हामी कलसी 3:17 हामी पाउँदछौँ। अब यस पश्चात त उहाँले अरू नै प्रार्थना त सिकाउनु भएको छ, हो, परीक्षामा दुष्टबाट छुटाउनुहोस् किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन् भन्ने कुराहरू यहाँ लेखिएको त तर हामी पाउँदछौँ। तर यो चाहिँ के हो त भन्दाखेरि यो चाहिँ थपिएको वचन हो भनेर चाहिँ नि हामी पाउँदछौँ एनआइबी बाइबलहरूमा, होइन, यो अंश नै हामी पाउँदैनौँ कि। यसै कारणले गर्दाखेरि यो चाहिँ यो यीशु ख्रिस्टले यो कुरा चाहिँ सिकाउनु भएको होइन भन्ने कुरा हो। यसै कारणले गर्दा अब अन्तिममा चाहिँ के हो त भन्दा कलसी 3:17 अब अन्तिममा हेर्नुहोस् है, सुरुवातका कुराहरू हामीले हेऱ्यौँ, त्यसपछि बिचमा हामीले गर्नुपर्ने प्रार्थनाका कुराहरू हेऱ्यौँ, अब अन्तिममा चाहिँ अब हामीले कसरी के भनेर चाहिँ हामीले सघाउने होला त, होइन, प्रार्थनाको त अब कन्क्लुड त गर्नु पर्यो, के भनेर गर्ने, जुन कुरा हामी कलसी 3:17 हामी पाउँदछौँ। हाम्रो सिस्टर निताला पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
अनि वचनमा वा काममा तिमीहरू जे पनि गर्दछौ, उहाँद्वारा परमेश्वर र पितालाई धन्यवाद चढाउँदै सबै कुरा प्रभु येशूकै नाममा गर।
हेर्नुहोस् त के लेखिएको छ त, अनि वचनमा वा काममा तिमीहरू जे पनि गर्दछौ उहाँद्वारा परमेश्वर पितालाई धन्यवाद चढाउँदै, परमेश्वर पितालाई धन्यवाद चढाउँदै हेर्नुहोस् है, सबै कुराहरू प्रभु येशूकै नाममा गर भने चाहिँ प्रभु येशूकै कुरा चाहिँ आएको हामी पाउँदछौँ। हरेक प्रार्थनाको निष्कर्षको विचार चाहिँ हाम्रो प्रभुलाई नै सम्झिनु, प्रभु येशू ख्रिस्टलाई बुझ्दै हुनुहुन्छ, जसले चाहिँ पिता समक्ष पुग्ने सौभाग्य चाहिँ प्रदान गर्नुभयो है। प्रार्थनामा चाहिँ के भन्नुभएको छ त भन्दा, प्रार्थनामा माग्ने अवसर पनि उहाँले हामीलाई दिनुभएको छ, बुझ्दै हुनुहुन्छ। हामीले पितालाई प्रार्थना गर्ने हो, अनि तर कसको नाममा त भन्दाखेरि यीशुको नाममा, आमेन, बुझ्दै हुनुहुन्छ। पितालाई प्रार्थना गर्ने यीशु ख्रिस्टको नाममा, यो कुरा हामी योहन्ना 16:23 र 24 पदमा हामी पाउँदछौँ। हाम्रो ब्रदर विनोदलाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
योहन्ना 16:23, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले पितालाई मेरो नाउँमा जे पनि माग्नेछौ त्यो उहाँले तिमीहरूलाई दिनुहुनेछ। 24, माग र तिमीहरूको आनन्द पूरा होस् भनेर तिमीहरूले पाउनेछौ। आमेन।
आमेन। हेर्नुहोस् त, हामीले पितालाई प्रार्थना गर्ने हो तर यीशुको नाममा, मेरो नाममा भनेर उहाँले भन्नुभएको छ नि होइन, यो चाहिँ यीशुको नाममा, यीशु ख्रीष्टले भन्नुभएको, मेरो नाममा जे पनि माग्नेछौ त्यो उहाँले तिमीहरूलाई दिनुहुन्छ, दिनुहुनेछ भने चाहिँ यीशुको नाममा है, यीशुको नाममा। अब यसको निष्कर्ष चाहिँ के हो त भन्दाखेरि, प्रार्थनाको सुरुवात चाहिँ हामीले पितातर्फ दृष्टि लगाएर हामीले प्रार्थना गर्नुपर्ने हुँदछ, अनि अन्त्यमा चाहिँ पुत्रतर्फ चाहिँ हामीले दृष्टि लगाउनु पर्ने हुँदछ। त्यसै कारणले गर्दा हामीले सबैजनाले प्रार्थना गर्छौँ यीशु ख्रिस्टको नाउँमा आमेन भनेर हामीले चाहिँ कन्क्लुड गर्छौँ कि है, अन्त्य गर्छौँ नि होइन, हो यीशुको नाउँमा हो। यसरी चाहिँ सुरुवातमा पिता, अन्तिममा यीशु ख्रिस्टको नाउँमा, त्यसपछि मात्रै चाहिँ यो प्रार्थना चाहिँ हाम्रो के हुन्छ, भ्यालिड हुन्छ कि है, भ्यालिड हुन्छ। आमेन। हो अब यो कुराहरू अब हामीले सिक्यौँ। अब यहाँ वचनमा अर्को एउटा पद लेखिएको छ, हामी एउटा पदलाई हामी अलिकति हेर्नेछौँ, 1 थिस्सलुनीकी 5:17 यसै निरन्तर प्रार्थना गरिरह भनेर यहाँ लेखिएको हामी पाउँदछौँ कि। अब यो निरन्तर प्रार्थना गरिरह भनेको चाहिँ अब के हो त, होइन कि हामीले हाम्रो कामहरूलाई छोडेर होइन, परिवारप्रतिको जिम्मेवारीहरूलाई छोडेर रात दिन होइन समय प्रार्थना गर्नु भनेको हो त के हो त, यसको विषयमा पनि हामी थोरै हामी हेर्नेछौँ। अब हामीले हेर्दछौँ भने 1 तिमोथी 5:8 यस्तो लेखिएको छ, भद्र भद्रलाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु। 1 तिमोथी 5:8
हुन्छ, यसमा लेखिएको छ, तर यदि कसैले आफ्नाहरूका निम्ति र विशेष गरी आफ्नो परिवारका निम्ति प्रबन्ध गर्दैन भने उसले विश्वासलाई इन्कार गरेको छ र ऊ अविश्वास भन्दा पनि खराब भएको छ।
हेर्नुहोस् त यहाँ के लेखेको छ, यदि कसैले आफ्नाहरूका निम्ति र विशेष गरी आफ्नो परिवारका निम्ति प्रबन्ध गर्दैन भने, हो आफ्नो परिवारको निम्ति प्रबन्ध गर्दैन भने उसले विश्वासलाई इन्कार गरेको छ र ऊ विश्वासी भन्दा पनि खराब हो। भनेपछि हाम्रो जिम्मेवारीहरू हुँदछ, हामीसँग जोडिनु भएको आफ्नो आफन्तजनहरूप्रति हो, विशेष गरी आफ्नो परिवारप्रति चाहिँ हाम्रो चाहिँ के हुन्छ, जिम्मेवारीहरू हुँदछ, त्यो जिम्मेवार चाहिँ हामीले वहन गर्नु नै पर्छ है, प्रबन्ध जुटाइदिनु नै पर्ने हुन्छ। बाइबलले त यो कुरालाई बताउँदछ। अब यो प्रबन्ध जुटाउनु पर्छ भन्ने भन्नुको मतलब चाहिँ अब के हो त भन्दाखेरि, हामीले कामहरू पनि गर्नुपर्ने हुन्छ होइन, काम गरेर इन्कम गर्ने, त्यो इन्कमबाट केही प्रबन्धहरू जुटाउनु पर्ने कुराहरू हुँदछ, भनेपछि यो हामीले गर्नु नै पर्ने हुँदछ क्या, यो हामी यहाँबाट चाहिँ वञ्चित हुन पाउँदैनौँ है, यो हाम्रो जिम्मेवारीहरू हामीले पुरा गर्नै पर्ने हुन्छ। अब त्यसो हो भने निरन्तर प्रार्थना गर्नु भन्नुको अर्थ चाहिँ के हो त भन्ने कुरा आउँदछ कि, यसको मतलब चाहिँ के हो त भन्दाखेरि, एउटा क्रिस्चियन जीवनमा चाहिँ यो प्रार्थना चाहिँ निरन्तरको प्रक्रिया हो क्या है, हाम्रो यो हाम्रो जीवनमा चाहिँ यो चाहिँ एकदमै हाम्रो जीवनमा हुनुपर्ने कुरा कहिले नटुट्नु पर्ने कुरा हो क्या यो चाहिँ। अब यसको मतलब के हो त भन्दाखेरि, हामी निरन्तर हामीले प्रार्थना गरिराख्नु पर्छ। कसरी त भन्दा मण्डली समूहहरूमा, पारिवारिक प्रार्थनामा, व्यक्तिगत प्रार्थनामा, हो यो कुरा चाहिँ प्रार्थना चाहिँ हामीले गर्नुपर्ने हुन्छ क्या यसरी। हामी त्यसै कारणले गर्दा हामी मण्डली परिवार भेला हुँदाखेरि हामी प्रार्थना गर्छौँ, पारिवारिक हामी प्रार्थना पनि गर्छौँ होइन। सधैँ हामी मण्डलीसँग मात्रै प्रार्थना गर्दैनौँ, सधैँ हामी पारिवारिक परिवारहरूसँग मात्रै गर्दैनौँ, तर व्यक्तिगत प्रार्थना पनि हामी गर्छौँ। हो यसरी चाहिँ के हुनुपर्दछ त भन्दाखेरि, प्रार्थना चाहिँ हाम्रो निरन्तर हुनुपर्दछ भनेर चाहिँ भन्न खोजिएको हो है। हाम्रो जिम्मेवारीहरू जुन छ परिवारप्रति होइन, हाम्रो जिम्मेवारीहरू हुन्छ त्यो त्यसलाई नै पुरा नगरिकन हर वखत प्रार्थनै प्रार्थना गर्ने भनेर भन्न खोजिएको चाहिँ होइन, बुझ्दै हुनुहुन्छ। तर हाम्रो जीवनमा प्रार्थना चाहिँ निरन्तर भइराख्नु पर्छ भनेर चाहिँ भन्न खोजिएको हो। अब यति कुराहरू हामीले यहाँ बुझिसकेका छौँ र प्रार्थना चाहिँ अब कसरी गर्ने त भन्ने कुराले पनि अब हामीले हेऱ्यौँ। भनेपछि यो प्रार्थना चाहिँ नि एकदमै महत्त्वपूर्ण कुरा छ र हामीले सही ढङ्गमा हामीले प्रार्थना गर्नुपर्ने हुँदछ, जुन कुरा चाहिँ यीशु ख्रिस्टले चाहिँ हामीलाई मत्ती 6 अध्यायमा हामीलाई एउटा स्याम्पलको रूपमा दिनुभयो। भनेपछि हामीले आज कसरी प्रार्थना गर्ने त भन्ने कुरालाई चाहिँ हामीले विशेष गरी आज हेऱ्यौँ। अनि मलाई आशा छ, विश्वास छ तपाईँहरूले बुझ्नुभएको छ उहाँको वचनमा परमेश्वर स्वयंले आशिष थपिदिनु भएको हो। अनि आजको वचनलाई म यहीँ राख्न चाहन्छु। तपाईँहरूमा केही नबुझ्नु भएको कुरा, केही प्रश्नहरू छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ। हुन्छ, म यस समय हाम्रो प्रधान आशिषलाई दिन चाहन्छु।
हुन्छ ब्रदर गोपाल।